الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وهو الذي كف أيديهم عنكم وأيديكم عنهم ببطن مكة من بعد أن أظفركم عليهم وكان الله بما تعملون بصيرا نبي كريم صلى الله عليه وسلم مکہ کے قریب میں حدیبیہ نام کی جگہ پر رکے ہوئے تھے. حضرت عثمان رضی اللہ تعالی عنہ مکہ کے بڑے لوگوں سے بات کرنے کے لیے گئے ہوئے تھے. ہر طرح ان کو سمجھایا, اتنا سمجھایا کہ مکہ والوں میں دو گروپ ہو گئے. بہت سے مکہ کے کافر کہنے لگے کہ محمد صلی اللہ علیہ وسلم کو عمرے کے لیے آنے دینا چاہیے, لیکن قریش کے جو بڑے لوگ تھے, سردار قسم کے لوگ, وہ ضد کے اوپر اڑے ہوئے تھے کہ ہم عمرے کے لیے بالکل نہیں آنے دیں گے. نبی کریم صلی اللہ علیہ وسلم ہر طرح یہ چاہتے تھے کہ جنگ نہ ہو, لڑائی نہ ہو. جس جگہ پر نبی پاک صلی اللہ علیہ وسلم رکے ہوئے تھے تو مکہ کے بڑے لوگوں کی طرف سے ایک جماعت, ایک وفد کی شکل میں لوگ ملنے آئے. قریش نے سہیل ابن عمر, حویطب ابن عبد العزا وغیرہ کو نبی پاک صلی اللہ علیہ وسلم کے پاس بات چیت کرنے کے لیے بھیجا. نبی پاک صلی اللہ علیہ وسلم نے جب دور سے دیکھا کہ سہیل آ رہے ہیں تو آپ صلی اللہ علیہ وسلم نے مبارک زبان سے فرمایا, قد سہل اللہ لکم من امرکم, اللہ تعالی نے تمہارے لیے تمہارا کام آسان کر دیا. القوم ماتون الیکم بارحامکم, یہ لوگ تمہارے ساتھ خاندان اور فیملی میں رشتے داری رکھتے ہیں, तो उसका वास्ता देकर के तुम्हारे पास बात करने आ रहे हैं। वसाइलुकुमुस सुलह, और सुलह की बात करेंगे। फबअसुल हदिया व अज़हिरुत तलबिया, उनको हदी के कुर्बानी के जो जानवर लाए हैं वो दिखाओ और सब लब्बैक पढ़ना चालू कर दो। लअल्ला ज़ालिका युलयिनु कुलूबहुम, लअल्ला ज़ालिका युलयिनु कुलूबहुम, उम्मीद अच्छी है कि वो तुम्हारी लब्बैक की आवाज सुनकर के नरम हो जाएंगे। ये नेक फाली नबी पाक सल्लल्लाहु अलैहि वसल्लम लेते थे। अब सुहेल नाम है तो सहूलत, आसानी, ये हुजूर ने नेक फाली ली, तो ये नेक फाली लेना जायज है, साबित है। जैसे सुबह सुबह के अंदर आपको कोई आदमी मिला और एक बहुत पुराने कर्ज की एक रकम आपको जमा कराई फजर में, तो आप नेक फाली ले लो कि बहुत जल्दी जल्दी दूसरे पैसे जो मेरे रुके हुए हैं वो भी आ जाएंगे, ये नेक फाली लेना हुआ। तो सुहेल नाम का आदमी मक्का वालों की तरफ से बात करने आया तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने उसके नाम से नेक फाल निकाली कि सुहेल यानी सहूलत आ गए, आसानी आ गए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को हुक्म दिया था तो तमाम सहाबा ने अपने जो कुर्बानी के जानवर थे वो सामने लाके खड़े कर दिए और सारे सहाबा ने जोर जोर से लब्बैक पढ़ना चालू कर दिया। और उमरे का एहराम तो बांधा हुआ ही था, इसकी वजह से इनके ऊपर बहुत असर पड़ा कि हजरत मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इतने सारे आदमियों को लेकर सिर्फ उमरा करने के लिए आए हैं, इनका कोई और नापाक मकसद नहीं है। मक्का के उस जमाने के लीडर अबू सुफियान हर वक्त ये कोशिश करते थे कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम और सहाबा को कैसे परेशान करे, सतावे। तो अबू सुफियान ने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का खेमा, टेंट जहां लगा हुआ था उसकी तरफ अचानक हमला कर दिया और बहुत से लोग रात के अंधेरे में भी घुस गए मक्का के दुश्मन। छोटी मोटी लड़ाइयां होती रही लेकिन कोई बड़ी लड़ाई और जंग नहीं हुई। वो लोग घुसने की कोशिश करते थे, सहाबा भगा देते थे, पकड़ लेते थे, छोड़ देते थे, ये सब चलता रहा। लेकिन अल्लाह ताला ने बड़ी जंग और बड़ी लड़ाई से हिफाजत फरमाई। उस वक्त सहाबाई किराम रिद्वानुल्लाही ताला अलैहि मजमाइन ने बहुत से मक्का के काफिरों को पकड़ लिया, गिरफ्तार कर लिया। और इतना अच्छा चांस था कि उन पकड़े हुए कैदियों के बदले में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो चाहते अपनी बात मनवा लेते कि ये तुम्हारे कैदी हमारे पास है, तुम हमारी ये डिमांड पूरी करो वरना हम तुम्हारे कैदियों को पकड़ के ले जाएंगे, कत्ल कर देंगे। लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बड़े रहमत वाले थे। हुजूर ने फरमाया دعوهم ان کے قیدیوں کو چھوڑ دو, پکڑ کے مت رکھو چھوڑو. یکن لہم بدء الفجور, بری بات کی شروعات ان کو ہی کرنے دو, یعنی لڑائی جھگڑا فتنہ ان کو ہی کرنے دو. ہم کوئی ایسی لڑائی اور جھگڑا فتنہ کرنا نہیں چاہتے ہیں. یہ نبی کریم صلی اللہ علیہ وسلم نے بہت اونچے اور پاکیزہ اخلاق دکھائے کہ مکہ کے ظالموں کے قیدی جتنے بھی پکڑے گئے تھے حضور نے سب کو چھڑوا دیا کہ معاف کرو چھوڑو ان کو, اور مکہ کے لوگ ضد پر بیٹھے ہوئے تھے کہ عمرے کے لیے بالکل نہیں آنے دیں گے. اللہ تعالیٰ خود قرآن میں فرماتے ہیں, اِذْ جَعَلَ الَّذِينَ كَفَرُوا فِي قُلُوبِهِمُ الْحَمِيَّةِ حَمِيَّةَ الْجَاهِلِيَّةِ فَأَنزَلَ اللَّهُ سَكِينَتَهُ عَلَى رَسُولِهِ وَعَلَى الْمُؤْمِنِينَ وَأَلْزَمَهُمْ كَلِمَةَ التَّقْوَى وَكَانُوا أَحَقَّ بها وأهلها وكان الله بكل شيء عليما. ایک طرف مکہ کے کافر جوش میں, گرما گرمی میں, ضد میں, لڑنے میں, اور دوسری طرف نبی کریم صلی اللہ علیہ وسلم اور صحابہ پورے اطمینان اور پورے سکون کے ساتھ حدیبیہ کے اندر بیٹھے ہوئے ہیں. اللہ تعالیٰ نے ان کو تقویٰ پر جمع کے رکھا, اور یہی صحابہ تقویٰ کے زیادہ لائق تھے, ایمان کے اوپر جم کر کے رہے. یہ کتنی بڑی بات ہے کہ لڑائی مکہ کے کافروں نے شروع کی, نبی پاک صلی اللہ علیہ وسلم صحابہ اطمینان سے رہے, بلکہ ان کے آدمی پکڑے گئے تو بھی چھوڑ دیے حضور نے. کچھ وقت گزرا, حضرت عثمان رضی اللہ عنہ کا انتظار ہو رہا تھا کہ وہ مکہ کے لیڈروں سے بات کرنے کے لیے گئے ہیں, ابھی آ جائیں گے ویزا کی خوشخبری لے کر. وقت گزرا, کافی تاخیر ہو گئی, کتنے دن ہو گئے, حضرت عثمان رضی اللہ تعالیٰ عنہ جو نہیں آئے, تو یہاں مکہ کے باہر حدیبیہ میں جہاں نبی پاک صلی اللہ علیہ وسلم رکے ہوئے تھے, کسی نے ایک خبر چالو کر دی کہ میرے پاس ایک نیوز آئے ہیں, ایک خبر آئی ہے. کہا کیا؟ کہ حضرت عثمان رضی اللہ عنہ جو مکہ گئے تھے تو مکہ کے اندر مکہ کے ظالموں نے حضرت عثمان کو شہید کر ڈالا. ایسی خبر پہنچی. ہر زمانے میں جھوٹی بے بنیاد غلط خبر نیوز چلانے والے لوگ دنیا میں ہوتے ہی ہے, اور ان سے بہت نقصان ہوتا ہے. ایسے لوگوں سے بہت الرٹ رہنا چاہیے, چوکنا رہنا چاہیے, جو غلط باتیں چلاوے, جھوٹی باتیں چلاوے, بے بنیاد باتیں چلاوے, ڈرانے کی باتیں چلاوے, بہت چوکنا رہنا چاہیے. اور حضرت نبی پاک صلی اللہ علیہ وسلم نے جب خبر سنی کہ میں نے تو عثمان کو بات کرنے بھیجا تھا اور مکہ والوں نے ان کو شہید ہی کر ڈالا, بہت اثر ہوا نبی پاک صلی اللہ علیہ وسلم کو. چونکہ حضرت عثمان جمائی بھی ہوتے ہیں نبی پاک صلی اللہ علیہ وسلم کے, ڈبل جمائی ہوتے ہیں. پہلے ایک بیٹی سے شادی کرائی, ان کا انتقال ہو گیا, دوسری بیٹی سے حضور نے شادی کرائی. جب دوسری بیٹی کا انتقال ہو گیا تو حضور نے فرمایا کہ میری 40 بیٹیاں بھی ہوتی تو ایک کے بعد ایک کے بعد ایک عثمان غنی سے ہی شادی کرواتا. تب سوچو اتنے پیارے لاڈلے نیک صالح جمائی حضرت عثمان کے شہید ہونے کی خبر آوے تو نبی پاک صلی اللہ علیہ وسلم کو کتنی تکلیف ہوئی، کتنا رنج ہوا، کتنی الجھن ہوئی ہوگی۔ تو حضور نے صحابہ میں اعلان کیا، اس سے ایک بات سمجھ میں یہ آئی کہ نبی کے پاس کلی طور پر ذاتی طور پر علم غیب نہیں ہوا کرتا، اللہ جتنی بات بتاتے ہیں اتنی باتیں نبی کو معلوم ہوتی ہے۔ حضور نے اعلان کیا، لا نبرح حتی نناجز القوم، اب تو م یہی رہیں گے حدیبیہ میں اور ان مکہ کے ظالموں سے عثمان کو شہید کرنے کا بدلہ لیں گے، پھر وہاں تک نہیں جائیں گے۔ دوپہر کا بالکل وقت تھا، اعلان کیا گیا، ایوہ الناس صحابہ آ جاؤ، البیعت البیعت، بیعت کرو حضور کے مبارک ہاتھ پر، آؤ اور بیعت کرو۔ نزل روح القدس، پاک روح جبرائیل امین آئے ہیں آسمان سے، صلوات اللہ علیہ، یہ آواز سنی تو صحابہ جلدی جلدی اپنے ٹینٹ سے نکل کر کے نبی پاک صلی اللہ علیہ وسلم کی طرف دوڑے ہوئے آئے۔ جنگل میں کیا ہوگا، کانٹے والے جھاڑ، اور عرب کے جنگلوں میں کانٹے والے جھاڑ ہوتے، اور کچھ نہیں ہوتا ہے عام طور پر۔ ایک کانٹے والے درخت پر، جیسے جنگلی باوڑی ہوتے اپنے یہاں چھوٹے چھوٹے کانٹے والے، تو ایسے ایک کانٹے والے درخت کے نیچے نبی پاک صلی اللہ علیہ وسلم بیٹھے ہوئے تھے۔ دوپہر کا وقت اور صحابہ حضور کے پاس پہنچے، کیا آپ نے اعلان کرایا بیعت ہونے کے لیے، ہم آ گئے بیعت ہونے کے لیے۔ یہ ایک کانٹے والے ببول باوڑ کے درخت کے نیچے جو بیعت لی گئی، یہ اللہ کو اتنی پسند آئی، اتنی پسند آئی کہ قرآن میں بھی اللہ نے اس کا تذکرہ فرما دیا، لقد رضی اللہ عن المؤمنین، یہ جتنے بیعت کرنے والے صحابہ اللہ ان سے راضی اور خوش ہو گئے۔ اذ یبایعونک تحت الشجرۃ، جب وہ درخت کے نیچے بیعت کر رہے تھے صحابہ سے، وہ درخت بھی کتنا خوش نصیب کہ قرآن میں اس درخت کا تذکرہ آ گیا، قیامت تک قرآن کے اندر پڑھا جائے گا۔ اس درخت کا نام ہی بعد میں لوگوں نے شجر رضوان رکھ دیا، ہمارے یہاں رضوان نام لڑکے کا رکھتے ہیں، جنت کے اندر جو داروغہ ہوگا اس کا نام بھی رضوان ہوگا، فرشتہ پورے جنت کو کنٹرول کرنے والے۔ تو اس درخت کا نام بھی شجر رضوان، یعنی یہ وہ جھاڑ ہے برکتی جس کے نیچے صحابہ نے بیعت کی تھی۔ بعد میں ایسا ہوا کہ نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے کے بعد لوگوں نے اس درخت کے نیچے نماز پڑھنا شروع کر دیا۔ اب جنگل میں کوئی نشانی تو تھی نہیں، ہر ایک نے اپنی اپنی سوچ کے مطابق اپنے طور پر ایک درخت طے کر لیا کہ یہی جھاڑ، حالانکہ وہاں کوئی بورڈ نہیں لگایا گیا تھا، لیکن لوگوں نے طے کر لیا اور وہاں برکت کے طور پر لوگ نماز پڑھتے تھے۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ کو جب امیر المومنین تھے، پتا چلا کہ لوگ مکہ مدینہ جاتے آتے حج عمرے میں سفر میں اس درخت کے نیچے نمازیں پڑھتے ہیں، حالانکہ دوسرے سال ہی صحابہ کو یاد نہیں رہا کہ فکس وہ جھاڑ کون سا ہے، چونکہ جنگل میں بہت سارے جھاڑ ایک جیسے کانٹے والے ہوئے تو فکس وہ جھاڑ کو یاد نہیں رہتا، اور صحابہ تو اعمال ایمان کی لائن میں محنت کرتے تھے، ایسی نشانیوں اور یادگار چیزوں کی محنت ان کے یہاں نہیں تھی۔ तो उन्होंने तो कोई निशानी भी नहीं बनाई कि यही फिक्स जाल है। इसलिए दूसरे साल ही जब गए तो कंफ्यूजन थे, बास कहते ये जाल, कोई कहता ये जाल। फिर बाद में लोगों ने अपने तौर पर उस जाल के नीचे नमाजें चालू कर दी, तो हजरत उमर रजी अल्लाह ताला उन्होंने हुक्म दिया वो जाल सब काट डालो ताकि आइंदा कोई नई दुकान यहाँ चालू नहीं हो जाए। गोया उस झाड़ को भुला दिया जाना, फिर हजरत उमर का उसको कटवा देना, ये बहुत बड़ी अल्लाह ताला की रहमत हो गई, वरना पता नहीं लोग वहां क्या 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 कर डालते। सब सहाबा दौड़े दौड़े आ रहे हैं और बैत कर रहे हैं, लेकिन एक मुनाफिक जुद इब्ने कैस नाम का वो अपनी ऊंटनी के पीछे छुप गया और वो बैत होने के लिए नहीं गया, क्योंकि वो मुनाफिक था। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम बैत ले रहे थे, नंबर एक हम भागेंगे नहीं या मैदान में रहेंगे, दूसरा ये कि जान की कुर्बानी देंगे। लेकिन हजरत उस्मान रजी अल्लाह ताला अन्हु को जो मक्का के जालिमों ने शहीद कर दिया, तो हम उसका बदला लेंगे जान की कुर्बानी देकर के भी। हजरत माकिल बिन यसार रजी अल्लाह अन्हु एक सहाबी है, वो वहां खड़े हुए थे, वो झाड़ की डालियां नीचे आ रही थी जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के मुबारक सर पर लग रही थी, तो हजरत माकिल रदी अल्लाह ताला अन्हु आगे बढ़े और वो डालियों को यूं पकड़ के खड़े रह गए ताकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कोई तकलीफ न हो। तकरीबन 1400 सहाबा ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक हाथों पर बैत की और हुजूर फरमाने लगे इन्नल्लाह अमरनी बिल बैअति, अल्लाह ने मुझे तुम्हें बैत करने का हुक्म दिया है कि मैं तुम्हें बैत करूं। अब ऐलान हुआ दोपहर के वक्त पर, तो सबसे पहले नंबर पर बैत होने के लिए गए हजरत अबू सिनान रदी अल्लाहु ताला अन्हो। जब वो गए हुजूर के पास बैत करने के लिए, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पूछा माफी नफ्सी, अबू सिनान बताओ मेरे दिल में क्या है। हुजूर ने पूछा अबू सिनान रदी अल्लाहु अन्हु को, तो अबू सिनान रदी अल्लाहु ताला अन्हु कहने लगे फतह करके रहेंगे या जान की कुर्बानी लगा करके रहेंगे। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बिल्कुल सही तुमने कहा, आओ बैत कर लो। सबसे पहले हजरत अबू सिनान रदी अल्लाहु ताला उन्होंने बैत की और अखीर के अंदर सलमा रदी अल्लाहु अन्हो ने बैत की। उस जमाने में मर्द के नाम भी सलमा होते थे, तो हजरत सलमा रदी अल्लाहु अन्हो नाम के एक सहाबी, उनको नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बुला के फरमाया बाइअ या सलमता, सलमा आओ बैत कर लो मुझसे, बाइअ या सलमा। हुजूर ने यूं भी फरमाया अला तुबाइअनी, अला तुबाइअनी या सलमा, तुम मुझसे बैत नहीं करते, आ जाओ आ जाओ। तो उन्होंने कहा कि हुजूर मैंने तो सबसे पहले भी बैत की थी, बीच में भी बैत की, और आप फरमा रहे हैं तो आखिर में भी तीन मर्तबा बैत हो जाओ। यानी शुरू में ऐलान हुआ तब मैं बैत हो चुका था, फिर बीच में भी बैत हुआ, और अभी आप कहे तो अभी भी बैत हो जाओ, तीन तीन मर्तबा मैं बैत करता हूं। तो जब तीन मर्तबा बैत हुए ये, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनको पूछा या सलमतु अइन हजफतुका औ दरकतुका अल्लती आतैतुका, मैंने तुमको एक ढाल दी थी। हुजूर ने फरमाया वो एक गोल होती है लोहे की बनी हुई, जिस पर तलवार तीर वगैरह को रोके तो कहा हुजूर ने पूछा मैंने तुमको एक ढाल दी थी वो कहाँ है। तो कहने लगे मैंने अपने चचा आमिर को दे दी है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हजरत सलमा को दी और उन्होंने अपने चचा आमिर को दे दी। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम भी कहने लगे इन्नक कल्लदी कालल अव्वल अल्लाहुम्मा अग्बिगनी हबीबा हुआ अहब इलैया मिन नफ्सी। का माकिल तुम्हारी हालत कैसी है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हजरत सलमा को फरमाया कि तुम्हारी हालत ऐसी है कि पिछले उम्मत में किसी आदमी ने अल्लाह से दुआ मांगी थी, ऐ अल्लाह मुझे ऐसा दोस्त अता फरमा दो जो मेरी जान से भी ज्यादा अजीज और प्यारा हो। आदमी को सबसे प्यारी अपनी जान होती है, लेकिन कहा उसने दुआ में अल्लाह से क्या मांगा कि अल्लाह मुझे ऐसा दोस्त दे दो जो मेरी जान से भी ज्यादा प्यारा होवे। बाज़ मर्तबा आदमी किसी काम के लिए मेहनत करता है और वो चीज मिल जाती है तो दूसरे को दे देता है। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को बहुत ताज्जुब हुआ। खैर उन्होंने तीन तीन मर्तबा बैत की थी इसीलिए हुजूर ने उनको ज्यादा इकराम भी किया हुजूर ने उनका। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक हाथ पर सब ने बैत की और ये बहुत नूरानी और बरकत वाली बैत थी। हजरत उस्मान तो है नहीं, वो तो मक्का में है। बात ये आई कि उनको दुश्मनों ने शहीद कर दिया और उनके लिए बैत हो रही है, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अभी बात बहुत पक्की मालूम नहीं हुई थी, सिर्फ एक मैसेज आया था, एक खबर आई थी। इसलिए हुजूर ने सोचा कि इस मुबारक बैत की बरकत से मेरे उस्मान महरूम न रहे, इसलिए कि अभी बैत हो रही है और वो जिंदा होवे तो महरूम हो जाएंगे बरकत ही बैत से, तो कहा उस्मान महरूम नहीं रहने चाहिए। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक काम किया, हजरत उस्मान की बहुत बड़ी खुश नसीबी तो हुजूर ने अपना एक हाथ दूसरे हाथ पर रखा। हुजूर ने अपना हाथ एक दूसरे हाथ पर रखा और फिर फरमाया इन उस्मान फी हाजतिल्लाही व हाजति रसूलिही। मेरे उस्मान अल्लाह के काम से गए हैं, अल्लाह के रसूल के काम से गए हुए हैं, इसीलिए मैं उस्मान की तरफ से बैत करता हूं। हुजूर ने खुद हजरत उस्मान की तरफ बैत की और हुजूर ने अपना सीधा हाथ दूसरे बाएं हाथ पर मारा और मार के फरमाया ये उस्मान का हाथ है, मैं उस्मान की तरफ से अब बैत कर रहा हूं। कितनी बड़ी बात के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मुबारक हाथ हजरत उस्मान रदी अल्लाह अन्हो के लिए बहुत बेहतर चीज हो गई। कितनी बड़ी खुश नसीबी की बात कि हजरत उस्मान यहाँ जगह पर मौजूद नहीं, फिर भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनका नाम लेकर के बैत की। अल्लाह ने कुरान में उसका तस्किरा फरमाया इन्नल्लदीन युबायउनक इन्नमा युबायउन अल्लाह। जिन लोगों ने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के मुबारक हाथ पर बैत की उन्होंने हकीकत में अल्लाह से बैत की। दिखने में हुजूर के हाथ पर बैत हो रही है लेकिन हकीकत में अल्लाह से बैत हो रही है। इन्नल्लज़ीन युबायउन इन्नमा युबायउन अल्लाह यदुल्लाही फौक अईदीहिम। अल्लाह ताला का हाथ उनके ऊपर था, दिखने में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का हाथ का नहीं, अल्लाह का हाथ उसके ऊपर था। फमन नकसफ इन्नमा यनकुसु अला नफ्सी। अगर कोई आदमी इस बैत को तोड़ डाले तो वो अपना नुकसान करेगा। वमन औफा बिमा आहद अलैहुल्लाह। और जो बैत पूरी करेगा निभाएगा فَسَيُؤْتِيهِ أَجْرًا عَظِيمًا, اللہ اس کو بڑا اجر اور بڑا ثواب دیں گے, اس بیت کو جو نبھائے گا بڑا ثواب ملے گا. بہرحال قرآن میں اللہ تعالیٰ نے بیت کرنے والوں کو بڑا اونچا مقام دیا کہ نبی پاک صلی اللہ علیہ وسلم کے مبارک ہاتھ پر بیت, لیکن اس کو اللہ سے بیت کرنا کہا گیا. یہ صحابہ کی اللہ تعالیٰ کی طرف سے بہت بڑی عزت اور اکرام کی بات ہو گئی, اور اللہ تعالیٰ نے اس موقع پر بہت ساری خوشخبریاں بھی دی. وَعَدَكُمُ اللَّهُ مَغَانِمَ كَثِيرَةً تَأْخُذُونَهَا, اللہ تعالیٰ تم سے وعدہ فرما رہے ہیں کہ تم بہت سی غنیمت مستقبل میں بھوشیہ میں کما حاصل کرو گے. فَعَجَّلَ لَكُمْ هَذِهِ, یہ نقد اللہ تعالیٰ نے تم کو دے دیا. وَكَفَّ أَيْدِيَ النَّاسِ عَنْكُمْ, اور دشمن کے ہاتھوں کو اللہ نے تم سے روک لیا. وَلِتَكُونَ آيَةً لِّلْمُؤْمِنِينَ, یہ ایمان والوں کے لیے اللہ کی بہت بڑی نشانی ہو گئی. وَلِتَكُونَ آيَةً لِّلْمُؤْمِنِينَ وَيَهْدِيَكُمْ صِرَاطًا مُّسْتَقِيمًا. وَأُخْرَى لَمْ تَقْدِرُوا عَلَيْهَا قَدْ أَحَاطَ اللَّهُ بِهَا وَكَانَ اللَّهُ عَلَى كُلِّ شَيْءٍ قَدِيرًا, بڑی بڑی خوشخبریاں اللہ تعالیٰ کی طرف سے اس بیعت کرنے والوں کو کہی گئی. یاد رکھنا, صحابہ کی جو پوری جماعت ہے, جو مکہ سے گئے مہاجرین, مدینہ والے انصار, اور اس کے علاوہ دوسری جگہ کے صحابہ, تو صحابہ میں فضیلت کے گروپ ہے, الگ الگ گروپ ہے فضیلت کے. ایک فضیلت کا گروپ ہے مہاجرین, ایک گروپ ہے انصار. صحابہ میں فضیلت کے اعتبار سے ایک بہت بڑا گروپ ہے جن کو بدری صحابہ کہا جاتا ہے. پیچھے ہم بدر کو سن چکے ہیں, تو جو 313 صحابی بدر میں موجود تھے ان کو بدری صحابہ کہا جاتا ہے, اور یہ تمام صحابہ میں سب سے افضل سمجھے جاتے ہیں. بڑی فضیلت بدری صحابہ کی. ایک مرتبہ جبرائیل امین آئے آسمان سے, اور نبی پاک صلی اللہ علیہ وسلم کو پوچھا کہ تم صحابہ میں بدریوں کو کیا سمجھتے ہو؟ تو کہا سب سے افضل. تو کہا آسمان پر بھی یہی حال ہے کہ جو فرشتے بدر میں آئے تھے وہ سارے فرشتے دوسرے فرشتوں سے افضل. کہا بدریوں کا یہ مقام اور مرتبہ ہے. اور دوسرا نمبر اگر کسی کا ہوگا تو یہ بیعت رضوان میں شامل ہونے والے صحابہ کا, جو آج نبی پاک صلی اللہ علیہ وسلم کے مبارک ہاتھ سے حدیبیہ میں ایک ببول کے درخت کے نیچے بیعت کر رہے ہیں. یہ تمام صحابہ کے اندر سیکنڈ نمبر کے صحابہ سمجھے جاتے ہیں, جن کو کہتے ہیں اصحاب بیعت رضوان, کہ یہ بیعت رضوان والے صحابہ ہے. ان کی بھی بڑی فضیلت, بڑا اونچا مقام. ایک حدیث میں خود نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, لا يدخل النار احد ممن بايع تحت الشجرہ, جنہوں نے بھی درخت کے نیچے بیعت کی اس میں سے ایک بھی جہنم میں نہیں جائے. کتنی بڑی فضیلت اللہ تعالیٰ کی طرف سے آئی. ایک موقع پر نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا, انتم خیر اہل الارض, تم زمین والوں میں سب سے بہترین لوگ ہو, سب سے اچھے لوگ ہو جو بیعت رضوان میں شامل ہوئے تھے. ایک صحابی جو بیعت رضوان میں تھے, بدر کی لڑائی میں بھی تھے, جن کا نام حضرت حاطب ابن ابی بلتعا رضی اللہ عنہ ہے, وہ ان کا غلام ناراض ہو گیا. غلام بھی ناراض ہو جاتے تھے وہ زمانے میں, تو وہ غلام نبی پاک صلی اللہ علیہ وسلم کے پاس فریاد کرنے آیا, اور فریاد کرنے کے کرتے کرتے حضور کو کیا کہہ رہا ہے, اے اللہ کے رسول صلی اللہ علیہ وسلم, میرے مالک ہیں حاتف, وہ تو ضرور جہنم میں جائیں گے, وہ تو جہنم میں ہی جانے والے ہیں, یہ کہنے لگے. تو نبی پاک صلی اللہ علیہ وسلم نے اس غلام کو فرمایا, کذبتا, تو جھوٹ بولتا ہے, لا یدخلھا, جہنم میں نہیں جائیں گے, فَإِنَّهُ شَهِدَ بَدْرًا وَالْحُدَيْبِيَّةَ, اس لیے کہ تیرے مالک تیرے آقا حضرت حاتب وہ تو بدر میں بھی تھے, حدیبیہ میں بھی تھے, وہ جہنم میں نہیں جا سکتے, تو کیا جھوٹ بولتا رہتا ہے. اور ایک مرتبہ حضرت جابر رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ ام مبشر رضی اللہ تعالیٰ عنہ نے فرمایا, میں ام المومنین حضرت حفصہ رضی اللہ عنہ کے گھر پر تھی, اور نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا, لا يدخل النار ان شاء اللہ من اصحاب الشجرہ احد من الذین بایعوا تحتها, کہ جنہوں نے درخت کے نیچے نبی کریم صلی اللہ علیہ وسلم سے بیعت کی وہ کبھی بھی جہنم میں داخل ہونے والے نہیں ہیں, وہ جنت میں ہی جائیں گے. تو حضرت حفصہ رضی اللہ تعالی عنہ کہنے لگی کہ حضور, ایک بھی بیعت رضوان والا صحابی جہنم میں نہیں جائے گا؟ تو کہا, قرآن میں تو اللہ نے یوں فرمایا, قل صراط کے لیے, وَإِن مِّنكُم إِلَّا وَارِدُهَا كَانَ عَلَى رَبِّكَ حَتْمًا مَّقْضِيًّا, کہ جہنم کے اوپر جو پل صراط ہے اس کے اوپر تو ہر ایک کو گزرنا ہے, اور آپ فرما رہے ہیں کہ بہتر رضوان والے جہنم میں نہیں جائیں گے. تو نبی کریم صلی اللہ علیہ وسلم نے اپنی پاک بیوی حضرت حفصہ رضی اللہ عنہا کو جواب دیا, آگے تو پڑھو, آگے اللہ قرآن میں کیا فرما رہے ہیں, ثم ننجی الذین اتقوا, پھر ہم تقوی والوں کو بچا لیں گے. وہ صرف پاس ہو جائیں گے دیکھتے دیکھتے کہ جہنم کتنی ڈینجر ہے, تو جنت کا مزہ اچھا ہے, بھوکے کو کھانے کا مزہ آتا ہے, دھرائیلے کو تھوڑا آتا ہے. کہ وہ جہنم کے پل پر سے پاس ہوں گے, پل صراط کے اوپر سے, تو دیکھتے دیکھتے جائیں گے کہ اندر کیسی آگ ہے, کیسے سپاٹے پڑ رہے ہیں, کیسے سانپ بچھو ہے, کیسے عذاب ہے, تو وہ دیکھتے دیکھتے گزریں گے تو ان کو جنت کا مزہ زیادہ آئے گا. تو کہا, پل صراط تو ایسا پل ہے کہ ہر ایک کو گزرنا ہی ہے, اللہ کے نبیوں کو بھی, رسولوں کو بھی, سب کو اللہ کا فیصلہ ہے کہ پل صراط کو پار کرنا ہی کرنا ہے, لیکن جب نیک لوگ اور اچھے لوگ آئیں گے تو پل صراط کے اوپر لائٹ کی طرح پھٹافٹ پاس ہو جائیں گے, صرف نیچے ایک نظارہ دیکھتے ہوئے کتنی خطرناک جہنم سے اللہ نے ہمیں بچا لیا, اور اللہ تعالی نے پل پار کروا کے کیسے ہمیں جنت میں بھیج دیا. تو کہا, اللہ تعالیٰ نے خود ہی تو آگے قرآن میں فرمایا, ثم ننجی الذین اتقوا ونذر الظالمین فیہا جثیا, اور جہنم کے اندر ظالم لوگ اپنے گھٹنوں کے بل پڑے ہوں گے, اور تقوی والوں کو, ایمان والوں کو اللہ جہنم کی آگ سے بچا لیں گے. یہاں یہ بیعت ہو رہی ہے درخت کے نیچے, ادھر مکہ والوں کو پتا چل گیا کہ وہاں تو حضرت نبی کریم صلی اللہ علیہ وسلم اور 1500 صحابہ جان کی بازی لگانے کی بیعت کر رہے ہیں, ان کو کسی نے غلط خبر پہنچا دی کہ حضرت عثمان شہید ہو گئے ہیں, تو بدلہ لینے کے لیے بیعت کر رہے ہیں. تو مکہ والوں میں تو زلزلہ آ گیا, وہ تو گھبرا گئے, حالانکہ حضرت عثمان رضی اللہ عنہ شہید نہیں ہوئے تھے, صرف افواہ تھی, خالی جھوٹی خبر تھی, जिंदा थे अल्हम्दुलिल्लाह, लेकिन किसी ने झूठी अफवाह चला दी थी। इस बुनियाद के ऊपर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बैत ली, लेकिन ये बैत होने वालों के लिए जन्नत का सर्टिफिकेट बन गई कि वो जन्नती होने का अल्लाह ताला के यहां से उनको पक्का सर्टिफिकेट मिल गया। अब थोड़ी देर में फिर बात बिल्कुल क्लियर हो गई कि हजरत उस्मान रजी अल्लाह अन्हु तो अल्हम्दुलिल्लाह जिंदा है, सलामत है, और मक्का के सारे लीडरों से बात कर चुके, लेकिन किसी ने वीजा देने की तैयारी नहीं दिखाई, तो वापिस आ रहे हैं कि मक्का वाले तो उम्रे की वीजा देते नहीं। इतने में मक्का वाले ऐसे घबरा गए थे कि उन्होंने सुलह की, कंप्रोमाइज की बातचीत चालू की कि आओ हजरत मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ हम सुलह करते हैं, कंप्रोमाइज कर लेते हैं। और ये सुलह हुई थी हुदैबिया नाम की जगह पर, इसलिए इस सुलह का नाम हो गया सुले हुदैबिया। ये इस जगह का नाम हो गया हुदैबिया, जगह का नाम। और वहां सुलह हुई, मक्का के काफिर लोग भी आए, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम और सहाबा भी, फिर सुलह की बातचीत हुई, शर्तें हुई, फिर उसको बाकायदा लिखा गया, और लिखने के बाद फिर फाइनल किया उसको, तो इसको सुले हुदैबिया कहा जाता है। जो बड़ी अजीब व गरीब सुलह है जो हुदैबिया वाली जगह के ऊपर अल्लाह के फजल व करम से हुई थी, और उसकी बड़ी बरकत है। हाँ, इतना हुआ कि सुलह में मक्का वालों ने एक दबाव की सुलह ये रखी कि इस साल तो तुमको उमरा करने ही देंगे। वो जिद्दी अड़े हुए, इस साल तो वापिस जाओ, उमरा करने का ही नहीं, आइंदा साल कजा करने आना, क्योंकि एहराम बांध दिया था इसीलिए कजा भी आएगी, जैसे नमाज चालू करे तोड़ डाले तो बाद में पढ़नी पड़ेगी, तो उमरे का एहराम बांध के आए थे और ये उमरा करने नहीं दे रहे, तो कहा उमरा का एहराम तोड़ो, मदीना वापिस जाओ, लेकिन आइंदा साल कजा करने के लिए आना, अभी तो इजाजत नहीं। इन्होंने ऐसी भारी भारी कंडीशन और शर्त लगा करके सुलह करवाई। ये सब हो रहा है हुदैबिया के अंदर। अल्लाह मुझे आपको बार बार मक्कतुल मुकर्रमा ले जावे, तो अब जावे तो हुदैबिया भी हो आना, ताकि वो बाबरकत जगह, वो एरिया जहाँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम 1500 सहाबा को लेकर रुके हैं, वहां बैत हुई, वहां मुबारक दरख्त था, अब तो वहां माशाल्लाह शानदार नई मस्जिद भी बनी और दूसरी भी सब चीजें पूरी आबादी हो गई। तो बहरहाल अब सुलह और जो है कंप्रोमाइज की बातें शुरू हुई कि सुलह कर ली जावे और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ बात करने के लिए मक्का से बहुत सारे लोग हुदैबिया पहुंच गए। आगे सुलह की बात इंशाल्लाह आइंदा मजलिसों में जिक्र करें। शमीम बानू मोहम्मद हुसैन खान जी, अल्लाह ताला मरहुमा की मग़फ़िरत फरमाए, कब्र को नूर से मुनव्वर फरमाए, नेकियों को कबूल फरमावे, गुनाहों से दरगुजर फरमावे। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सुबहानल्लाह व बिहम्दी, सुबहानल्लाह अल-अज़ीम, اللهم صل صلاة كاملة وسلم سلاما تاما على سيدنا محمد الذي تنحل به العقد وتنفرج به الكرب وتقضى به الحوائج وتنال به الرغائب وحسن الخواتيم ويستسقى الغمام بوجهه الكريم وعلى آله وصحبه فی کل لمحت و نفس بعدد کل معلوم لک اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون يا ربي صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم يا حي يا قيوم يا حي يا قيوم يا حي يا قيوم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا انك رؤوف رحیم. اے اللہ ہمارے گناہوں کو معاف فرما, ہم سب کی مغفرت فرما. اے اللہ جتنے لوگ دنیا سے چلے گئے سب کی مغفرت فرما. اے اللہ ہر حرام سے ہماری حفاظت فرما, زندگی کا ہر کام حضرت نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے مطابق کرنے کی توفیق عطا فرما. اے اللہ تمام بیماروں کو شفاء کاملہ عاجلہ دائمہ مستمرہ عطا فرما, جن کے اوپر قرضے ہیں اپنے خزانے غیب سے ان کے قرضے ادا کروا دیجئے. اے اللہ بے سہاروں کو سہارا عطا فرما, محبوسین کو رہائی عطا فرما, اجڑوں ہو کو آباد فرما, مظلوموں کی بھرپور حمایت و نصرت و حفاظت فرما. اے اللہ تمام مدارس مکاتب اور دین کے جتنے کام ہو رہے ہیں اور جتنے لوگ دین کے کاموں میں لگے ہوئے ہیں, اے اللہ سب کے اپنے کرم سے حفاظت فرما, نصرت و مدد فرما, اپنوں اور غیروں کے شر سے حفاظت فرما. اے اللہ ہماری عمروں میں برکت عطا فرما, زندگی میں بار بار مکہ مدینہ کی حاضری عطا فرما, ہمارے ملک میں امن سلامتی شانتی کا ماحول قائم فرما. یہاں جو الگ الگ دھرم کے لوگ رہتے ہیں ان میں آپس میں اچھے تعلقات عطا فرما, لڑائی جھگڑے فتنے فساد سے حفاظت فرما. اے اللہ جن کی جو الجھن اور مصیبت ہے وہ دور فرما, جائز اور نیک مرادیں اور تمنائیں پوری فرما. پیارے آقا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرماؤ. حضرت نبی پاک صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی, اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. اللہم صلی وسلم وبارک ونعم علی سیدنا و مولانا محمد وعلى آله وصحبه أجمعين. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم, اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم, اللهم انصر أمة سيدنا محمد صلى الله عليه وسلم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.